چلتے ہیں آگے آیت نمبر 31 سے. اب یہاں سے اگلا حصہ شروع ہوتا ہے جو نبی صلی اللہ علیہ وسلم سے کفار مکہ کا بنیادی مسئلہ تھا, اب ان کو ڈسکس کیا جائے گا. ہم پیچھے بھی بات کر چکے کہ نبی صلی اللہ علیہ وسلم کی ذات سے ان کو کوئی اعتراض نہیں تھا, اور آپ کی سیرت بے داغ تھی, اور آپ کا کردار, آپ کا معاملہ اتنا خوبصورت تھا لوگوں سے کہ آپ سے لوگ کبھی بھی راہ جاتی دشمنی نہ لیں. لیکن ان کو آپ کے پیغام سے نفرت تھی, اور جس میں سب سے بڑی چیز تھی باس بادل موت, کہ یہ کیوں کہتے ہو کہ مرنے کے بعد دوبارہ اٹھا دیے جائیں گے. تو اللہ تعالیٰ ایک ایک کر کے اسی طرح کی اور کائنات کی نشانیوں کا تذکرہ کریں گے. آئی 31, الم یرو, کیا نہیں انہوں نے دیکھا, مطلب یہ کہ وہ غور کریں, کم اہلکنا, کتنی ہی ہم نے ہلاک کر دی, قبلہم, ان سے پہلے, من القرونی, کتنی ہی بستیوں میں سے, بستیاں کہہ لیں, نسلیں کہہ لیں, قرون قرن کی جمع, کہ کیا انہوں نے یہ نہیں دیکھا کہ ہم نے ان سے پہلے کتنی ہی نسلیں ہلاک کر دی. کون تھے وہ لوگ؟ انہم الیہم لا یرجعون, بے شک وہ نہیں ان کی طرف لوٹ کر آتے. ہائی لائٹ کر لیجیے یہ آخری حصہ, ایک بہت بڑی مس انڈرسٹینڈنگ کا جواب ہے اس میں. ہمارے انڈیا پاکستان کے کلچر میں تو بہت عام ہے, باقی کلچرز کا مجھے نہیں پتا, اور وہ کیا ہے کہ مرنے کے بعد روحیں واپس آتی ہیں. کچھ کا خیال ہے جمعرات کو آتی ہیں, کچھ کہتے ہیں برسی والے دن آتی ہیں, کچھ کہتے ہیں جب ختم دلائیں تو وہ کھانا لینے آتی ہیں. تو اللہ تعالیٰ نے سورت یاسین جو اتنی دفعہ پڑھی جاتی ہے اس میں یہ بتا دیا کہ جن نسلوں کو اللہ نے ہلاک کر دیا, جو لوگ دنیا سے چلے گئے, اب ان میں سے کوئی واپس نہیں آئے گا. اور ہم نے کبھی دیکھا بھی تو نہیں ہے نا, کبھی قوم عاد کا کوئی بندہ آپ کو راستے میں نظر آیا؟ قوم عاد کا, امال کا, قوم کا, قوم لوط کا, کچھ نہیں دکھتا. ایک دفعہ دنیا سے جانے کے بعد کسی کو دوبارہ یہاں آنے کا موقع نہیں ملتا. وہ قومیں جو آج بہت کچھ ہوتی ہیں, پھر ایک وقت آتا ہے کہ وہ کچھ بھی نہیں رہتی, اور نتیجہ کیا ہے کہ ان کو بالکل بھول جاتے ہیں لوگ. اسی طرح جو لوگ آج موجود ہیں وہ کل ختم ہو جائیں گے. نسلوں کی نسلیں مٹتی ہیں اور چلی جاتی ہیں دنیا سے, اور انسان اس دنیا سے جانے کے بعد واپس نہیں آتا. صرف سمجھانے کی نیت سے بات بولوں گی کہ اس دنیا سے آخرت کا سفر ون وے ہے. ون وے ٹریفک سمجھتے ہیں نا, سیدھے جائیں گے, پیچھے نہیں آئیں گے. اور دیر از نو یو ٹرن, کوئی راؤنڈ اباؤٹ بھی نہیں ہے, کوئی سائڈ روڈ بھی نہیں ہے. یہاں سے سفر آگے کا سفر ہے, آگے کا سفر ہے. اسی چیز کو یہاں اللہ تعالیٰ نے یقین دلا دیا. اور حقیقت ہے کہ جس کو یہ بات سمجھ آ گئی, اس دنیا کے ہر مرحلے سے گزرنے کے بعد آگے ہی آگے جانا ہے, واپس نہیں آنا, تو عمل کا رخ درست ہو جائے. ہم اس کو اپنی اس دنیا میں بھی سمجھ سکتے ہیں. آپ سب اپنی اپنی عمر لکھیں اور پھر خود سے پوچھیں, کوشش کے باوجود 10 سال پیچھے جا سکتی ہوں؟ جوانی واپس لا سکتی ہوں؟ ٹین ایج واپس لا سکتی ہوں؟ بچپن واپس آ سکتا ہے؟ بڑھاپے کو آنے سے روک سکتی ہوں؟ اللہ نے ہمیں اتنا مجبور کر کے پیدا کیا ہے, ہم میں سے کوئی یہ اختیار نہیں رکھتا کہ اپنی موت کو روک سکے یا اس کو چوز کر سکے. کہ اچھا سارے بچوں کی شادیاں ہو جائیں, سارے بیٹوں کو ان کے گھر مل جائیں, سب کچھ ہو جائے, اور بالکل میاں صاحب بالکل جب دوسری شادی کے قابل نہ ہو پھر مجھے موت آئے. اللہ ہم سے نہیں پوچھتا, یہ ہمارے اختیار میں نہیں ہے کہ ہم کب مریں, لیکن یہ ہمارے اختیار میں ہے کہ ہم اللہ کو ملیں کیسے, مجرم بن کے ملیں یا مسلم بن کر ملیں. اس کی کوشش کرنی ہے. یہی ہے سورت یاسین کا میسج, کہ مرنے کے بعد کی حسرتوں سے زندگی میں بچ جاؤ. آج بھی تو دنیا میں آپ کو افسوس ہوتا ہے نا, اپنے ہر اس مرحلے پہ جو ضائع ہو گیا, جس کو صحیح استعمال نہیں کر سکے. بعض لوگ بچپن میں کچھ اور کاموں میں لگ جاتے ہیں, پڑھتے لکھتے نہیں ہیں. بعض جوانی میں یہ کچھ کرتے ہیں, بعض دفعہ جلد بازی میں کوئی فیصلے ہوتے ہیں, پھر ہماری ساری زندگی اسی کے اوپر رہتی ہے. تو لے چلیے وقت کے پہیے کو پیچھے, کبھی بھی نہیں جائے گا. اسی طرح ہم سب اس دنیا سے جانے کے بعد آگے تو جائیں گے, پیچھے نہیں جائیں گے. یہی بات اللہ تعالیٰ کہہ کر ہم سب کا عقیدہ آخرت درست کرتے ہوئے کہتے ہیں, وَإِن كُلُّ لَمَّا جَمِيعُ لَدَيْنَا مُحْضَرُونَ, اور بے شک ان سب کو ہمارے پاس ہی تو جمع ہونا ہے. ہم سب اللہ کے سامنے محضر بنا کر پیش کیے جائیں گے. ایک ہوتا ہے محضر, دعات کی زیر کر دیں گے تو پیش کرنے والا, اور محضر مفعل کا وزن مفعول ہے. ہم سب जो बंदा अल्लाह के सामने आएगा कैसे आएंगे, कोई कैदी बन के, मुजरिम बन के और कोई मोमिन बन के। सूरत तौहा की एक आयत का मुझे शुरू याद आ रहा है कि वइन्नहुम मैयाति रब्बहुम मुजरिमन, और बेशक जो अपने रब के सामने मुजरिम बनाकर पेश किया जाएगा फिर उसकी हसरत का क्या हाल होगा। तो ज़रूरत इस बात की कि आज रास्ता मुंतखब करें। देखिए वक्त वक्त की बात है, हो गया तो हो गया, अब मजीद गलती तो नहीं करनी। जिसको कहना चाहिए कि भूले थे, अब भोले तो नहीं बनना ना। बहुत सारे लोग भोले बन के ज़िंदगी बसर करते हैं। ख़ास तौर पे मैं इस चीज़ को इस तरह रिलेट करती हूँ कि जब हमारे बहुत किसी करीबी की डेथ होती है, उस वक्त जो दिल की हालत होती है, वो जो कैफियत है, रोए अब्बा अम्मी फलां फलां, कभी कोई आया? अगर कोई आ सकता तो अपने बच्चों की आहें सुन के आ जाता, अगर भी रोने वालों के रोने पे आता तो शौहर आ जाता बीवी के रोने पे, जो जवान है और अभी उसको शौहर की ज़रूरत है, कभी कोई नहीं आता। तो फिर जब आना अपनी मर्जी में नहीं, हाथ में नहीं, तो कम अज़ कम उधर का सफ़र ही ठीक कर लो। इसको आप यूँ समझे कि आप लंदन आए ना, हो सकता है आप में से बहुत सारे पाकिस्तान में रहते थे, फिर शादी हुई तो आप लंदन आ गए, अब आ गए ना, अब आप पीछे नहीं जा सकते, आपका घर इधर बन गया, आपके बच्चे इधर सेटल हो गए, आप पीछे तो नहीं जा सकते, लेकिन यहाँ रहते हुए तो आप बेहतरीन काम कर सकते हैं ना। तो हमेशा इंसान को अपने असली घर में दिल लगाना होता है, और मेरा और आपका असली घर एक ही है जहाँ हम सब जा रहे हैं, खुशां खुशां, जैसे अल्लाह ताला कहते हैं ना कि इंसान तो खुशां खुशां मेरी तरफ आ रहा है, आहिस्ता आहिस्ता स्लोली, पता भी नहीं चलता तुझे, और तू हर लम्हे मौत के करीब और मेरे सामने आ रहा है। अगर हम सब इसको नज़र में रखें तो यकीन कीजिए कि हमारी ज़िंदगी के नक्शे बदल जाएं, और हम हकीकत में वाकई फिर उस वक़्त महसूस करें कि हर दिन कीमती है। कभी आप लोगों को ड्राइविंग करते हुए देखा करें, जब कोई ऐसा मोड़ आने वाला हो कि अगर उधर से गलत टर्न ले लिया तो फिर वापस सफ़र चलेगा और या मौत होगी। कभी आपने पहाड़ी इलाकों में सफ़र किया? ऐसे यू टर्न होते हैं, यूँ हर मोड़ पे घूमते हैं, हर मोड़ पे घूमते हैं। हल्की सी गलती ड्राइवर की, ना सिर्फ उसको बल्कि जो भी उसके साथ बैठे होंगे उनको मौत के घाट में उतारे। हमारी ज़िंदगी गुजारने के इस वक्त के अंदर कहीं हमसे कोई ऐसी गलती ना हो जाए कि जो हमें सिराते मुस्तकीम से उतारकर नीचे गिरा दे। जो इस शौक के साथ जिएगा, असल में उसी ने अपने इस वक्त का सही इस्तेमाल किया। इसीलिए अल्लाह सुभान व तआला इधर हम सबको मैसेज दे रहे हैं, और हम सब इन मैसेजेस के ऊपर कान लगाएं और कहें कि मेरा रब मुझसे बातें कर रहा है, मुझे किसी और की फिक्र नहीं है, मुझे फिक्र इस बात की है कि मेरे साथ क्या होगा, कल मैं किधर जाऊंगी। अब आगे से देखिएगा जो सूरत का हिस्सा शुरू हो रहा है ना, बल्कि इसको कह लेंगे अब इसका लास्ट पार्ट शुरू हो गया, सिर्फ उदास करने वाला, क़यामत मौत, क़यामत मौत और हसरत। ऐसी हसरतों में इंसान जब दुनिया से जाता है ना, तो फिर उसको वाकई एहसास होता है कि अगर कुछ किया होता तो फ़ायदा होता। वाइन कुल्लु लम्मा वाइन, और अंदाज कितने, वाइन कुल्लु, ये भी तो कह जा सकता था ना कि सब जाएंगे, नहीं, वा और इन, अगर कुल कुल्लुन सारे, लम्मा जब कभी, जमी उन जमा किए जाएंगे, लदई ना हमारे, यानी ऐसे लफ्जों में भी शिद्दत है, सब मौजूद है। और आप इससे ये भी पता चल रहा है कि इंसान अल्लाह के सामने मुहदर होगा, यानी अदालत में पेश किया जाएगा, कचहरी। आप देखिए कि अच्छे अच्छे नंबर बाद में जो लेते हैं वो भी एक दफ़ा एग्जामिनर के सामने ठंडे हो जाते हैं, कुछ भी ना, सब पेपर ठीक हो आपके, फिर भी अगर आपको इंस्पेक्टर रोक लेना गाड़ी चलाते हुए, तो आप एकदम इधर उधर देखने लग जाते हैं कि मैंने कोई गलती तो नहीं कर दी, मेरा मामला ठीक तो है। तो ज़िंदगी में शऊर से जीना है, ऐसे नहीं जीना कि अच्छा देखेंगे, इट्स नॉट अ रिहर्सल, दिस इज़ रियल स्टोरी। खुद को यकीन दिलाए ये ज़िंदगी रिहर्सल नहीं है, ये रियल स्टोरी है। किसी भी ड्रामे की तैयारी बचपन में अगर स्कूलों में की हो तो आप देखें रिहर्सल में होता है, चलो गलती हुई, रियल में नहीं करेंगे, यही है ना। और जिस वक्त स्टेज पे आते हैं लोग, उस वक्त उनको पता होता है अब जो करना है यही करना है। तो अब मैं और आप यहाँ सिर्फ ट्रायल में रहेंगे, खुद से पूछिए, सिर्फ बस प्रैक्टिस ही, गलतियाँ करती रहूँगी, फिर कहूँगी सॉरी अल्लाह जी एक और गलती कर दी, कुछ ने तो वाकई खेल समझा। मैं ये सोचती हूँ अक्सर, ये जो मेरे जहन में अभी भी लफ्ज़ आबुदू वाला जिस पे शुरू से बात हो रही है, पांच वक्त की नमाज जिसमें अभी एक नमाज हमने पढ़ी हुई, क्या کیا سچ بتائیں یہ اللہ کے سامنے محضر کیے جانے کی کیفیت سے پڑھی ہے یا بس فرض سنت نفل پورے کرنے کے لیے پڑھی ہے؟ ہر نماز اللہ کے ہاں پیشی کی تیاری ہے کہ تم کھڑے ہو گئے، لا تزول قدم ابن آدم من عند ربه حتى يصل خمسة، اس کے ساتھ حدیث لکھ لے، کیونکہ پیش کر کے ہضم تو نہیں دیکھنا انسان کا، سوال جواب بھی تو ہوں گے، کیا کیا، کدھر گئے، کیا کر کے آئے ہو، میری بات کتنی مانی، تم نے اپنی زندگی کو میرے لیے کتنا سمجھا، تم بندے بن کے آئے یا کس طرح سے بن کر آئے، تم بتاؤ تو صحیح، آخر تمہاری ترجیحات کیا تھی؟ اور کام اچھے کرنا یا نہ کرنا یہ الگ بات ہے، ہماری تو ترجیحات میں بھی یہ نہیں ہے کہ ہم اللہ کے بندے بن کر جائیں، الا ماشاءاللہ جس کو اللہ یہ غم لگا دے۔ تو اب اس کے بعد کائنات کی نشانیوں میں ایک اور چیز، اور وہ کیا ہے کہ ذرا موت پہ یقین نہیں لا رہے نا، یعنی بالکل موضوع وہی چل رہا ہے، موت کو تو مانتے تھے، مرنے کے بعد جی اٹھیں گے اس کا یقین نہیں، تو ذرا اپنی زندگی میں اپنے ارد گرد روز ہوتی ہوئی موتوں کو دیکھو۔ کائنات سے مثالیں دے کے پیش کیا جا رہا ہے ادھر، کہ دیکھو کیا تم کبھی مردہ زمین کے پاس سے نہیں گزرے؟ کبھی آپ بھی گزرتے ہوں گے، خزاں میں، آٹم میں درختوں کے پتے دیکھ لیں، کسی گاؤں میں بیٹھے ہیں تو وہاں کی فصلیں کٹی ہوئی دیکھ لیں۔ یہ بتاؤ کہ یہ خشک زمینیں ایک وقت میں اتنی خشک ہیں لیکن بعد میں ادھر رونق کیسے آتی ہے؟ اسی کو آیت کے اندر سے دیکھ لیتے ہیں، وَآیَتُ لَهُمُ الْأَرْضُ الْمَيْتَةُ، اور ان کے لیے ایک نشانی ہے مردہ زمین میں۔ لفظ آیت بہت اہم ہے، شروع سے آپ کو بتایا جا رہا ہے کہ عموماً تین قسم کی نشانیاں ہوتی ہیں آیات، ایک قونی، ایک قرآنی اور ایک آیت انفس۔ یہاں قونی آیتیں مراد ہیں، قرآنی آیتیں تو وہ ہیں نا جو ہم پڑھ رہے ہیں اس وقت، یعنی سورت یاسین کی آیت نمبر 33، اور آیت کہتے ہیں اس لیے کہ ہر نشانی ہمیں اللہ کے قریب کرتی ہے۔ جیسے آپ نے یہاں آنا تھا تو اگر آپ ہائی وے سے آ رہے تھے تو ہر مائل سٹون آپ کو اس ہوٹل کے قریب کر رہا تھا نا، قرآن کی ہر آیت پڑھنے کے بعد اللہ کا قرب ملنا چاہیے، ادھر سے گھار کے، ادھر سے گھیر گھار کے لے آؤ، وہ قرآن ہی کیا جس کو پڑھنے کے بعد اللہ کی یاد ہی نہ آئے۔ پھر دوسری بات آیت کونی یا کائناتی کہہ لیجئے، وہ کائنات میں پھیلی ہوئی ہے، اور تیسری آیات انفس، اپنے نفسوں میں ڈھونڈو، سورہ زاریات میں اس پہ جا کے بات ہوگی، ہمارا وجود، ہمارا جسم اور ہماری زندگی کبھی خوشی غم میں بدل جاتی، غم خوشی میں بدل جاتا ہے۔ تو یہاں کائنات کے اوپر تھوڑا سا غور ہے، وایت لہم الارض المیتہ، اور ان کے لیے ایک نشانی ہے مردہ زمین میں، مراد کیا، وہ وقت جب فصل کٹ چکی ہو، بالکل وہی آٹم کہہ لیجئے یا جب فصل کٹ چکی ہوتی ہے، کیا کرتے ہم اس کو، احییناہا، ہم نے اس کو زندہ کیا، کتنی شدت ہے، پھر واخرجنا منہا حبا، پھر ہم نے نکالا اس میں سے دانہ، یہاں دانے کی بات بھی بڑی قابل غور ہے، فمنہ یاکلون، پھر اس میں سے وہ کھاتے ہیں، یعنی مردہ زمین ہوتی ہے، کبھی بھی کسی جگہ کی بیرن لینڈ سوچئے جہاں بھی کوئی فصل نہ لگی ہو، براؤن کلر کی، مردہ، بنجر، اوپر سے آسمان سے پانی پڑتا ہے، جب گیلی ہوتی ہے پھر اندر کسی نے کوئی بیج پہلے کا ڈالا ہوتا ہے، یہ ڈال جاتا ہے تو اس بیج میں سے فصل اگتی ہے اور اس کو کھاتے ہو۔ دیکھیے یہاں لفظ لکھا ہے دانا اور پھر اس میں سے تم کھاتے ہو، حالانکہ عموماً ہم دانے تو نہیں کھاتے، ہم تو ان دانوں سے اگنے والی فصل کھاتے ہیں نا، لیکن یہاں یہ دانا لفظ بڑا اہم ہے۔ حدیث میں آتا ہے کہ ابن آدم جب قبر میں ڈالا جاتا ہے تو قبر کی مٹی آہستہ آہستہ اس کو ختم کر دیتی ہے، ہمارا سارا جسم ڈیکمپوز ہوتا ہے، یعنی جو جس طرح جن چیزوں سے مل کے بنا تھا نا واپس اسی میں چلا جاتا ہے، مثلا جیسے ہمارے جسم میں کیلشیم ہے، پوٹاشیم ہے، فاسفورس ہے، سب جو بھی کبھی بلڈ رپورٹ لیں تو آپ کو دکھتی ہیں نا چیزیں، ساری چیزوں کے خوبصورت امتزاج انسان ہے، جب مٹی میں ڈالتے ہیں نا تو سارا پوٹاشیم الگ، کیلشیم الگ اور نائٹروجن الگ، اور وہ سارے اعضاء مٹی میں بھی ہیں۔ اگر آپ کیمیکل انالیسس کریں، مٹی کا ایک بول لے آئیں اور اس کا کیمیکل انالیسس کریں اور ایک انسان کے جسم میں جو اسکن اور جو انسان کی کمپوزیشن ہے اس کو کریں نا، سیم ہے۔ مرنے کے بعد کیا ہوتا ہے، اب آپ سوچیں گے تو یہ چیز سوچ کے واقعی انسان کو جھرجھری آ جاتی ہے کہ اچھا میرے ساتھ مرنے کے بعد یہ ہونے والا ہے، ہماری باڈی ڈیکمپوز ہوتی ہے، یہ جو ہمارے جسم میں روح ہے نا اس نے ہمارے جسم کے سارے اعضاء کو باندھا ہوا، جیسے رسیوں میں باندھا ہوتا ہے، जब रूह का बंधन छुटता है ना तो जिस्म के अज़ा ऐसे खुल जाते हैं जैसे बहुत सारे मोती एक डोरी में पिरोए और डोरी खींच लें तो मोती बिखर गए। अगर मुर्दा की हड्डी को जरा सी कोशिश करें वो हाथ में आ जाएगी, जोड़ टूट जाते हैं। इसीलिए हुक्म है कि बहुत नरम हाथों से करो। अब जब मट्टी में डालते हैं ना तो वो जो सारे अज़ा आपस में मैच हो जाते हैं, इधर की नाइट्रोजन उधर, और इस मट्टी के अंदर हम मिल जाते हैं सिर्फ और सिर्फ बैक बोन का एक मोहरा हब्बम, एक दाना ऐसा है वो हमारा मट्टी में नहीं खुलता। असल में वो है हमारी रूह का मुकाम, वो मट्टी में एज इट इज दब जाता है। अब इतने मुर्दे हैं तो अगर उनकी एक एक बैक बोन का एक छोटा सा मोहरा है तो नहीं दिखेगा ना। अब ये इस मट्टी ने पता नहीं कितनों को लिया हुआ है। क्यामत से पहले, यानी क्यामत जब आएगी, पहले नफ़ाए साक आएगा, सब बेहोश होएंगे, सब मर जाएंगे। जब नफ़ाए बस आना है ना, उससे पहले ज़मीन पे एक बारिश होगी, रिवायत से पता चलता है। और वो बारिश इस बैकबोन के ऊपर ऐसे पड़ेगी जैसे बीज के ऊपर बारिश पड़ती है, और वहां से हम उगेंगे। अम्बाता, तीसरे बारे में हम पढ़ेंगे, तुम्हें उगाया जाएगा। इसी तरह हजरत मरियम की ग्रोथ को भी कुरान ने कहा था कि नबातन हसना, हमने उसको बहुत अच्छी तरह ग्रो किया। तो जब एक मट्टी में पड़ा दाना तुम्हारी इस बारिश से उग सकता है तो क्या उस रब के लिए ये मुश्किल है कि तुम्हारे जिस्म को उगा दे। असल फिर यहां क्यामत है कि मत सोचो कि जिया ऐश करो, मौज करो, मस्ती करो, इसके बाद कुछ नहीं। नहीं, इसके बाद तो सब कुछ है। ये दुनिया कुछ नहीं, इसके बाद सब कुछ है। जब हम ये बातें सुनते हैं ना तो फिर हमारा दिल बुझने लगता है, और फिर हम क्या कहते हैं, ऐसी बातें नहीं करें, फिर तो कोई खुशी नहीं लगेगी, फिर तो पहनने का भी शौक खत्म हो जाएगा, फिर तो खाने को भी दिल नहीं करता, फिर तो दिल करता है जुगियों में डाल दें। हालांकि आप देखिए कि ये सब पता होने के बावजूद भी इंसान इस दुनिया के अंदर रहता है। असल बात यह कि उसका दिल यहां से उठ जाता है, हिरस नहीं बन जाती उसकी, वो जरूरत की हद तक रहता है। अल्लाह ने जो उसको दिया नेमत उसको लेके इस्तेमाल करके खत्म, लेकिन वो एक राल टपकता हुआ इंसान नहीं होता कि 999 और 999 से 999 और वो 3 और 13 के चक्कर में यूं गया कि नमाजें भी गईं और बाकी चीजें भी चली गईं। फिर आप देखिए इसमें जो लफ्जी हुसन है ना, मैं वो आपको बयान नहीं कर पा रही। करते हम हैं, करवाता अल्लाह हमसे ये सारे काम, बीज डलवाना होगा, लेकिन अल्लाह ताला अपनी तरफ ले रहे हैं। क्या पता चला, जितनी मर्जी कोशिश कर ले किसान, अल्लाह का हुक्म होता है तो ही पौधा उगता है। माँ बाप की कोशिशों से औलाद नहीं होती, अल्लाह के हुक्म से होती है, वरना कहीं चाहते ही नहीं है औलाद हो और फिर हो जाती है, और इसका अपोजिट भी हो सकता है। तो ये हमारी औकात बताई गई है, हम कितने मजबूर हैं, इसके बावजूद हम इतने बाख्तियार बनते हैं। कई जगह तो हम वाकई मुकाबले पे खड़े हो जाते हैं कि अल्लाह जरा चल आप करते हैं मुकाबला, देखते हैं क्या होता है तेरा मेरा, तू भी बड़ा मैं भी बड़ी हूँ। इसलिए अब अल्लाह ताला आगे हमें कायनात की वो चीज़ें बता रहे हैं जो दुनिया में कोई कर ही ना सका। हो सकता है इसका तो कोई शिर कर ही लेके जी मैंने उगाया और मैंने फसल डाली, लेकिन अल्लाह ताला कहते हैं कि कुछ चीज़ों में तुम बेबस हो। थोड़ी सी इसकी डिस्क्रिप्शन के बाद आगे देखिए, वजालना फीहा जन्नात मिन नखीलिम व अनाब, और हमने बना दिए हैं इसमें बागात खजूरों और अंगूर के। अंगूर और खजूर क्यों आता है कुरान में? बाज़ लोग कहते हैं ये इस्लामी फल है, तो लिख लें कि हर फल इस्लामी है। खजूर और अंगूर क्यों? क्योंकि मक्का मदीना में यही उगते थे, ये उस वक्त के लोगों के फल थे। अगर उस दौर में चेरीज उगती तो कुरान में चेरी भी आता। क्या चेरी को देख के आपको लगता है ये गैर इस्लामी फल है? अनार गैर इस्लामी है, आम गैर इस्लामी है, उनका तो जिक्र भी नहीं कहीं आपको मिलेगा। तो ये इसलिए कि उन लोगों के पास वही थे, अल्लाह ने उनका जिक्र कर दिया। वफज्जरना फीहा मिनल उयून, और जारी कर दिए हमने इसमें से चश्मे। किसमें से चश्मे? इसी मट्टी के अंदर से चश्मे। पीछे का फसलें उगती हैं, अब इसी के अंदर पानी निकल आता है। बाहर पानी को पड़ा हुआ नहीं दिखता, लेकिन आप कुआं खोदते हैं उसी मट्टी के अंदर से रिस रिस के पानी आ जाता है। 4-6 डोल निकाल लेंगे, 2 घंटे छोड़ दें, फिर दोबारा निकल आएगा। किसने ये सब कुछ किया? अच्छा जी, ये किया क्यों? ये है असल में पते की बात, लिया कुलू मिन समरी ही, ताकि ये इनके फलों में से खाएं। क्यों दिया अल्लाह ने ये सब कुछ? फेंक दो, ना खाओ। नहीं, खाओ, खाने से मना नहीं किया अल्लाह ने, खाना गुनाह नहीं है, लेकिन खाकर वमा अमिलत हु अईदीहिम, और नहीं अमल किया इसका उनके हाथों ने। अब अंदाज क्या है, लेकिन मतलब क्या है कि ये सब कुछ इनके हाथों ने तो नहीं बनाया, ये खाने, ये पीने, ये फल, ये सब्जियां, ये इनकी नहीं है। अब आप इस हिस्से को देखिएगा, मैं कैसे पढ़ूंगी, लिया खुलु मिन समरी ही अफला यशकुरुन। बीच का जुमला है ना, उसको ब्रैकेट्स में कर दें, एक कमेंट है अल्लाह ताला की तरफ से, जुमला तरह कह दें इसको, जुमला मोतरजा कह दीजिए कि खाओ लेकिन उसका शुक्र अदा करो, और शुक्र के नेमतों को पाकर नेमतें देने वाले को ना भूलो, नेमतों को पाने के बाद और सर झुके। देखिए अल्लाह का कुर बंदे को ना या गमों में मिलता है या खुशियों में मिलता है। गम में बहुत सारे लोग कहते हैं कि हम अल्लाह के करीब हो गए, आसान होता है बहुत, क्योंकि सारे सारे टूट जाते हैं, सारे डॉक्टर्स जवाब दे जाते हैं, दुनिया के असबाब खत्म, हैंड टू माउथ हो गए, कुछ भी नहीं है, बहुत आसान है, सारे झूठे सारे टूट गए। सबसे बड़ा शिर्क और नाफरमानी और नाशुक्री खुशियों को पाके होती है। सामने किरदार जो दिख रहे होते हैं, जो हमें दे रहे होते हैं, जो हमें बहला रहे होते हैं, जो खिला रहे होते हैं, जो हमारे नखरे देखते हैं, हम कहते हैं देखा सब कुछ तो इनसे मिलना है, ना चाहते हुए भी मिल जाता है। किसी ने एक बहुत ही खूबसूरत कोटेशन भेजी, मैंने ग्रुप्स में भी शेयर की थी, आई डोंट नो आपके ग्रुप में की है कि नहीं, पढ़ के सुनाती हूँ ताकि हम सब अपने किबले दुरुस्त करें। अगर आप सोचते हैं ना कि आप कामयाब हैं तो उसकी वजह क्या है, और अगर आप ये सोचते हैं कि मैं नाकाम हूँ तो उसकी वजह क्या है। असल कामयाबी और नाकामी जो है ना, उसका ताल्लुक चीज़ों को पाने से नहीं है, उसका ताल्लुक उम्मीदों के लगाने से है। जिसकी उम्मीदें अल्लाह से लग जाएंगी ना, वो हमेशा कामयाब है, वो हर हाल में अल्लाह ही का बंदा है। खुशियां पाके तो सर ही नहीं उठता कि अल्लाह छीन ना जाए। आप सोचिए ना, आपकी कमर पे कोई चीज किसी ने रख दी आप सजदे में, नेमत, एक नेमत, फिर दूसरी नेमत, फिर तीसरी नेमत, ठीक है, तो आप उठेंगे तो गिर जाएंगे ना कमर से रखी हुई वो चीजें। ये हाल होना चाहिए शुक्रियों में, क्योंकि अल्लाह खुशियों में ज्यादा समाता है बंदे को। बनी इसराइल का हालात हमने पढ़े थे पीछे, कि वो इस्तरार और मुश्किल की आजमाइश में कामयाब उतर गए थे, वो सब्र जो मुश्किलात में होता उसमें कामयाब थे, तभी तो अल्लाह ने फिरौन को डुबो दिया, लेकिन खुशियों की नेमत को बर्दाश्त नहीं कर सके। ये कोटेशन सुन लीजिए, जिसका रब्ता अल्लाह ताला के साथ हो वो नाकाम नहीं होता, नाकाम तो वो होता है जिसकी उम्मीदें दुनिया से वाबस्ता हो। खुद से पूछिए, हम क्या कहते हैं, ये सोचा था ये हो गया, औजुबिल्लाह मिन शैतानिर रजीम, ये होना चाहिए था ये नहीं हुआ, ला हौला वला कुव्वता इल्ला बिल्लाह। आप ये कहें कि जो अल्लाह ने किया वो दुरुस्त किया। किसी ने एक बात लिखी थी, थोड़ी सी मुख्तात सी बात ही है, कि जो तुम सोचते हो अगर वो हो जाए तो तुम खुशकिस्मत हो, और जो तुम सोचते हो वो ना हो तो फिर भी तुम खुशकिस्मत हो। क्यों? कि पहली सूरत में तुम्हारी चाहत पूरी हो रही थी, तो दूसरी सूरत में अल्लाह की चाहत पूरी हो रही है। मुसलमान कभी बैड लक नहीं हो सकता, मुसलमान कभी महरूम नहीं होता। अल्लाह के नबी ने फरमाया कि आज अब अलमरुल मोमिन, मोमिन का मामला अजीब है, खैर मिली जन्नत पा गया शुक्र करेगा अफला यशकुरुन, और अगर तकलीफ आई गम आया सब्र करेगा तो जन्नत। तो आप कह लें कि जन्नत के दो दरवाजे हैं, एक ये और एक बाहर का, या सब्र वाली जन्नत में दाखिल हो जाए या शुक्र के रास्ते अंदर जन्नत एक ही है। इसलिए इसको सोचना पड़ेगा कि हम कैसे करते हैं। और ये जो बात हुई है ना अंगूर और खजूरों के और अपने हाथ से खाने की, ये इंशाल्लाह सूरत वाकया के दूसरे रुकू में इसकी डिस्क्रिप्शन भी आएगी, वहां आप इसको और अच्छा इंजॉय करेंगे। अलामा इकबाल ने इन सारी आयात के बारे में क्या कहा, पालता है बीज को मट्टी की तारीकी में कौन। अब आप जवाब लिखेंगे, कौन दरियाओं की मौजों से उठाता है सहाब, बादल को कहते हैं, कौन लाया खींच कर पच्छम से बादे साजगार, यानी पच्छम की साइड से जो हवाएं होती हैं वो कौन लाता है, खाक ये किसकी है, किसका है ये नूरे आफ्ताब।